بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، إله الأولين والآخرين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين، سيدنا وسيد الأولين والآخرين، محمد وعلى آله وصحبه أجمعين، وعلى كل من دعا بدعوته واستنى بسنته واهتدى بهديه إلى يوم الدين. أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا اركعوا واسجدوا واعبدوا ربكم وافعلوا الخير لعلكم تفلحون، وجاهدوا في الله حق جهاده، هو اجتباكم وما جعل عليكم في الدين من حرج، ملة أبيكم إبراهيم، هو سماكم المسلمين من قبل وفي هذا ليكون الرسول شهيدا عليكم وتكونوا شهداء على الناس، فأقيموا الصلاة وآتوا الزكاة واعتصموا بالله هو مولاكم فنعم المولى ونعم النصير. قابل الاحترام حضرات بھائیو اور بہنوں، انسان کو اللہ تعالیٰ نے اچھائی کی صلاحیت بھی دی ہے اور برائی کی صلاحیت بھی دی ہے. دنیا میں اور کوئی مخلوق ایسی نہیں ہے انسان اور جن کے علاوہ جس میں یہ دونوں صلاحیتیں اتنی بھرپور طریقے پر رکھی گئی ہوں. اور اسی لیے اس انسان کی ایک ضرورت ہے کہ اس کو کوئی بتائے کہ تم کس طرح اپنی زندگی گزارو کہ تمہارے اندر کی جو اچھائیاں ہیں وہ باہر آئیں. باہر سے اچھائیاں اندر کم جاتی ہیں، اندر سے اچھائیاں باہر زیادہ نکلتی ہیں. زمین سے جو غلہ اگتا ہے ایک بیج باہر سے ڈالا جاتا ہے، لیکن پورا کھیت اندر سے نکلتا ہے. اگر اندر زمین کے اندر نہ ہو تو وہ کہاں سے نکلے؟ چھپا رکھا ہے اللہ تعالیٰ نے انسان کے کام آنے والی، فائدہ پہنچانے والی بہت سی چیزیں زمین کے اندر چھپا رکھی، لیکن ایک سسٹم بنایا ہے کہ تم ان چیزوں کو باہر سے نکالنے کی اس طرح سے کوشش کرو گے تو وہ چیزیں اندر سے باہر نکلیں گی. جو چیز جہاں پر اندر نہیں ہوتی وہ باہر سے ڈالنے پر بھی نہیں نکلتی. اسی لیے جو ترقی یافتہ ملک ہیں وہاں پہلے سوائل ٹیسٹنگ ہوتی ہے فارمنگ سے پہلے، اور اس رپورٹ کے حساب سے لوگ وہاں فارمنگ کرتے ہیں کہ کس چیز کی یہاں فارمنگ کی جائے اور کس چیز کی نہ کی جائے. پتہ لگاتے ہیں وہ سائنٹسٹ لوگ کہ زمین کے اندر یہاں اس زمین میں کیا کیا چھپا ہوا ہے، ہے کیا. جو چیز اندر ہوگی وہی باہر نکلے گی، لیکن اس کے لیے کوشش کرنی پڑے گی. اللہ تعالی اتنی محبت کرتا ہے اپنے بندوں سے، مجھے اکثر اس بات کا احساس ہوتا ہے کہ محبت کو محسوس نہیں کیا جا رہا ہے. اس زمانے کی ایک بڑی بیماری یہ ہے کہ اللہ جو محبت اپنے بندوں سے کرتا ہے اس زمانے میں اکثر انسان بشمول ہمارے آپ کے اس طرح محسوس نہیں کر رہے ہیں اس محبت کو جو وہ ہم سے کر رہا ہے جو اسے ہم سے مسلسل رہتی ہے، مستقل ہے، اس کو اس طرح محسوس نہیں کیا جا رہا. کوئی ماں باپ اگر یہ محسوس کریں کہ ہماری اولاد ہماری محبت کو اتنا محسوس نہیں کر رہی تو ماں باپ کا دل اس سے بہت دکھتا ہے. اگر کوئی ماں باپ کوئی پیرنٹس یہ محسوس کریں کہ ان کی جو اولاد ہے وہ اور لوگوں کی محبت کو زیادہ محسوس کرتی ہے مگر اپنی ماں کی محبت کو کم محسوس کرتی ہے، اپنے باپ کی محبت کو کم محسوس کرتی ہے، تو یہ بات ماں باپ کو بہت تکلیف پہنچاتی ہے. ماں باپ تو پھر بھی ہم سے کچھ ایکسپیکٹ کرتے ہیں لیکن اللہ کو اپنے بندوں سے کیا ایکسپیکٹیشن ہے، اللہ کو اپنے بندوں سے کیا امید ہے؟ ہم اللہ تعالیٰ کی محبت کے بدلے اس کو کیا دے پاتے ہیں؟ اور اللہ کی محبت کا حال یہ ہے کہ یہ جو سورج روز نکلتا ہے، یہ چاند روز نکلتا ہے، یہ جو ہوائیں چلتی ہیں، یہ جو کچھ زمین غلہ اگاتی ہے، یہ جو کچھ بارش ہوتی ہے، اور جو کچھ ہو رہا ہے اس دنیا میں، یہ سب کچھ یہ اسی وجہ سے تو ہے کہ اللہ کو اپنے بندوں سے پیار ہے. اور اسی لیے اللہ تعالیٰ نے ہمیں جب اپنے دربار میں کھڑا کیا تو ہم سے سب سے پہلے تو یہی جملہ نکلوایا، الحمدللہ رب العالمین. اب جتنی گہرے احساس کے ساتھ بندہ اس کو کہے گا اتنی ہی اچھی اس کی نماز ہوگی، اور جتنی اچھی نماز ہوگی اتنی اچھی زندگی ہوگی. عجیب اللہ تعالیٰ نے ترتیب بنائی ہے، زندگی کو اچھا بنانا چاہتے ہو نماز کو اچھا بنا لو، نماز اچھی نہیں بن پائے گی تو زندگی بھی اچھی نہیں بن پائے گی. جو اسلام کی حقیقت ہے، پورا اسلام اس کا ایک ماڈل ہے نماز. اسلام کی حقیقت ہے طہارت، پاک صاف رہنا، طہارت کے بغیر نماز نہیں ہوتی. اسلام کی حقیقت ہے نظافت، صاف ستھرا رہنا نماز کے لیے ضروری ہے. اسلام کی حقیقت ہے کنسنٹریشن، یکسوئی کے ساتھ دھیان جمانا اس کام پر جو کر رہے ہو، نماز میں اس کی بہترین مشق کا موقع ملتا ہے. اسلام کی حقیقت ہے اجتماعیت، اتحاد، ڈسپلن، نظم و ضبط. کیا اس نماز سے بہتر کوئی ہے طریقہ ڈسپلن سیکھنے کا؟ یہ الگ بات ہے کہ رہ گئی رسم ازاں، روح بلالی نہ رہی. ہم نماز پڑھ رہے ہیں مگر اس سے یہ چیزیں نہیں سیکھ رہے ہیں، تو یہ نماز کا قصور نہیں ہے، یہ ہمارا قصور. اتنا اتحاد دنیا میں کہیں سوچا ہی نہیں جا سکتا جیسے نماز با جماعت میں ہوتا ہے، کوئی سوچ ہی نہیں سکتا کہ ہم نے اپنے میں سے کسی ایک کو جو اچھا قرآن پڑھ سکتا ہے، کوالیفیکیشن بھی کیا، جو اللہ کی کتاب اچھے پڑھ سکتا ہے، جو اللہ کی کتاب کو زیادہ سمجھتا ہے، اس کو ہم نے اپنا رہنما بنا لیا، امام بنا لیا، کھڑے ہو گئے اس کے پیچھے. اب ہمارا رکوع اتنا ہی ہوگا جتنا اس کا رکوع ہوگا، ہمارا سجدہ اتنا ہی ہوگا. ہمیں جی چاہ رہا ہے لمبا سجدہ کرنے کا، امام نے مختصر سجدہ کیا، ہم اس کی اقتدا ہی کریں گے. چاہے ہم اگر اس کے بعد ہم پڑے رہے سجدے میں، چاہے جتنا روتے رہے، مگر نماز تو ہماری خراب ہو گئی، اس لیے کہ ہم نے اجتماعیت نہیں سیکھی. امام سے بھی کوئی غلطی ہو سکتی، اس دنیا میں ہر ایک سے غلطی ہو سکتی ہے سوائے انبیاء علیہ السلام، لیکن اپنی غلطی، اپنے امام کی غلطی کو دور کرنے کا طریقہ کیا سکھایا اللہ تعالیٰ نے؟ کتنا خوبصورت طریقہ سکھایا کہ صرف اتنا کہہ دو پیچھے سے کہ سبحان اللہ، بس. نہ کوئی پوسٹر چھاپو، نہ مضمون لکھو، نہ گروپ بناؤ، نہ سیلری کم کرو، نہ یہ کرو نہ وہ کرو، بلکہ پیچھے سے کہو سبحان اللہ. امام کو بھی یہ بتایا گیا کہ جیسے ہی پیچھے سے کوئی کہے سبحان اللہ تو امام فوراً یہ سوچتا ہے کہ اس وقت یہ بات کیوں کہی جا رہی ہے کہ غلطی سے پاک صرف اللہ ہے، اس کا ریلیونس کیا ہے؟ اس وقت جو مجھے کسی نے یاد دلایا کہ غلطی سے پاک صرف اللہ ہے، تو امام کو فوراً میسج چلا گیا کہ مجھ سے کوئی غلطی ضرور ہوئی ہے، تبھی کوئی پیچھے سے کہہ رہا ہے کہ غلطی سے پاک صرف اللہ ہے. اور امام نے فوراً اپنی غلطی ڈھونڈ لی کہ مجھ سے فلا غلطی ہوئی. سب کے سامنے امام نے اعتراف کیا کہ مجھ سے غلطی ہوئی اور اس نے دو سجدے بڑھا کر اللہ سے معافی مانگی. کتنا اتحاد سکھایا گیا کہ عام نمازی اگر یہ کہتے کہ غلطی امام صاحب آپ سے ہوئی ہے, آپ دو سجدے کیجئے, ہم کیوں کریں, غلطی آپ کریں اور سزا ہم بھی بھگتیں, ہم لوگ بیٹھے تماشا دیکھ رہے ہیں, آپ اکیلے دو نہیں تین سجدے کی. لیکن نہیں, یہ مزاج نہیں ہے امت کا. مزاج امت کا یہ بنایا گیا کہ غلطی جس سے ہو اس کو اکیلا مت چھوڑو, سب مل کر کہو اللہ معاف کر دے. پتہ نہیں ہماری کسی وسوسے کی وجہ سے امام کا ذہن بھٹک گیا, کیونکہ مقتدیوں کے وسوسوں کا اثر امام کے قلب پر پڑتا ہے, ایسا اشارہ کیا ہے سیدنا محمد رسول اللہ صلی اللہ علیہ وآلہ وسلم. تو ہر مقتدی سمجھ رہا ہے کہ شاید یہ غلطی میری نحوست سے ہوئی, شاید میری وجہ سے ہوئی, ہم سب معافی مانگتے ہیں. کیسا اتحاد, کیسا جوڑ. ہمیں کسی اور چیز یہ سب سیکھنے کے لیے باہر جانے کی ضرورت نہیں ہے, ہم اپنے دین کی اصل حقیقت پر واپس آئیں اور اپنے دین کی ایک ایک کام کی حکمتوں کو سمجھیں. میرے والد ماجد رحمۃ اللہ علیہ اس بات کو بہت بیان فرماتے تھے کہ اس نماز میں پورا اسلام ہے, آنکھوں پر کنٹرول نماز میں مشق ہے اس کی, کانوں پہ کنٹرول نماز میں مشق ہے اس کی, زبان پہ قابو نماز میں مشق ہے اس کی, دل کیا سوچے کیا محسوس کرے نماز میں مشق ہے اس کی, وقت کی پابندی نماز میں مشق ہے اس کی. یہ پورا اسلام, اسلام ہم لوگوں نے زندگی سے الگ کر دیا ہے میرے بھائیوں, زندگی سے الگ کر دیا ہے اپنے دین کو. دین شکلوں کا نام رہ گیا, اس سے وہ عطر اور وہ خوشبو اور وہ مہک اور وہ پیغام اور وہ روح نہیں لے پا رہے ہم, نہ نماز سے, نہ زکوٰۃ سے, نہ روزے سے, نہ حج سے. ظاہری اعمال تو کر رہے ہیں لیکن اعمال کے اندر کا جو ایسنس ہے, اعمال کے اندر کی جو روح ہے, وہ اکثر ہمارے ذہنوں میں واضح نہیں ہو پا رہے اور ہم اس کا دھیان جمائے بغیر کر رہے ہیں. یہ جو اعمال کے اندر کی جو روح ہے اس کا دھیان جمانا ہی کو تو ایمان اور احتساب کہتے ہیں شریعت کی اصطلاح میں, کہ جس عمل کی جو روح ہے, جس عمل کا جو اصل فائدہ ہے, جس عمل کا جو اصل پیغام اور میسج ہے, جس عمل کی جو اصل حکمت ہے, اس عمل کا, اس نتیجے اور فائدے کا دھیان جما کر وہ کام کرو گے تو وہ چیز حاصل ہوگی. مثلاً روزہ, روزے کا خاص الخاص مقصد ہے تقوی, کیونکہ روزے میں یہی تو تقوی کہتے کس کو ہیں, اپنے کو تھامے رکھنا, اپنے کو روکے رکھنا, ریسٹرین, اپنے کو روکے رکھنا, اسی کو تو تقوی کہتے ہیں. اور صبح سے شام تک روزے میں کیا ہوتا ہے, اپنے کو روکے رکھنا. کتنی چیزیں جائز تھیں لیکن ان سے ہم اپنے کو روکے رکھتے ہیں. اب اگر کوئی شخص روزہ رکھے اس ارادے سے کہ میں اپنے کو روکے رکھوں گا, اس مشق کے لیے روزہ رکھ رہا ہوں, تو انشاءاللہ اس کا فرض بھی ادا ہوگا اور یہ فائدہ بھی اس کو حاصل ہوگا. ہم صرف فرض کی ادائیگی کی نیت کرتے ہیں, اس کا اصل فائدے کی نیت شاید ہم میں سے بہت سے لوگ نہیں کرتے, اس لیے اس کا پورا فائدہ حاصل نہیں ہوتا. روزے کتنی مرتبہ رمضان کے ہم رکھ چکے, تقویٰ ہم میں سے بہت کم کو مل پایا. اکثر میری زبان سے جملہ نکلتا ہے کہ اس زمانے کے غیر مسلم ہی سے ہم کو شکایت نہیں ہے کہ اسلام کو وہ ٹھیک سے سمجھ نہیں رہے ہیں, ہمیں تو اس بات کا رونا ہے کہ ہم اس زمانے کے جو مسلمان ہیں وہ بھی اسلام کو ٹھیک سے نہیں سمجھ پا رہے ہیں. ہے کیا اسلام؟ کوئی اللہ تعالیٰ کی طرف سے ایک بندوں کے لیے کچھ زنجیریں ہیں, ڈوز اینڈ ڈونٹس کی لمبی چوڑی فہرست ہے, پابندیوں کی کچھ عجیب غریب قسم کی بیڑیاں ہیں جو ڈال دی گئی ہیں, اسلام یہ ہے؟ آج کل عام طور پر ہمارا نوجوان اور عام طور پر یہ سمجھتا ہے, اور آدمی سوچتا ہے کہ بہت مشکل ہے, और 50-60 साल की उम्र से पहले तो बहुत ही मुश्किल है। पहले अच्छी तरह जरा दुनिया को एंजॉय कर लें, उसके बाद जाएंगे हज करने और वहां से वापस आकर बिल्कुल दीनदार बन जाएंगे। जब घर वाले हमको अपने घर में ज्यादा नहीं ठहरने देंगे, क्योंकि बूढ़े लोग आमतौर पर नहीं अच्छे लगते घर में लोगों को, तब हम मस्जिद में ज्यादा वक्त गुजारेंगे, तब दीनदार बन जाएंगे। इस्लाम क्या रिटायर्ड लोगों की के लिए आया है? इस्लाम क्या रिजेक्टेड और डिजेक्टेड लोगों के लिए आया है? इस्लाम क्या उन लोगों का कोई शेल्टर है जो दुनिया में फेल हो गए हों? बहुत चुपते हुए सवाल हैं, बहुत चुपते हुए सवाल। क्या उनके लिए कोई रेफ्यूजी सेंटर है वो कोई, कि दुनिया में नाकाम हो गए, घर में नाकाम हो गए, बिजनेस में नाकाम हो गए तो चले इस्लाम की तरफ? अल्लाह ताला इन गलत फहमियों से हमको भी निकाले और हमसे हजारों लाखों लोगों की ये गलत फहमियां दूर कराए। इंसान जितनी खूबसूरत जिंदगी इस दुनिया में गुजार सकता है, इंतहाई हसीन और जमील, इंतहाई फितरी, इंतहाई खूबसूरत, इंतहाई अट्रैक्टिव, इंतहाई ऑर्गेनाइज्ड, इस्लाम उस जिंदगी का नाम है। अपने बड़ों का अदब करना यह इंसान की फितरी फितरत का तकाजा है। इंसान यही इस्लाम सिखाता है। सच बोलना इंसान इसको पसंद करता है, यही इस्लाम सिखाता है। साफ सुथरा रहना यही फितरत पसंद करती है, यही इस्लाम सिखाता है। हया और शर्म, हिजाब, यही इंसान की फितरत पसंद करती है, यही इस्लाम सिखाता है। शायद मेरी जबान से वो सुना होगा कभी आपने पिछले किसी नशिस्त में, पता नहीं क्यों इस वक्त मुझे याद आ रहा है कि एक अमेरिकन लड़की ने हवाई जहाज में जो सर्विस करती थी, एयर होस्टेस थी, उसने मुझसे एक सवाल किया पर्दे के बारे में एक सफर के दौरान। उसी जमाने में अमेरिका में एक बहुत दिलचस्प केस चला था और केस ये था कि कोई साहब अपने ब्रीफकेस में $180,000 के डायमंड्स और ज्वेल्स लेकर निकले, अपनी किसी पहुंचे राउंड अबाउट पर किसी चौराहे पे, और उन्होंने खोल कर वो ब्रीफकेस वहां पर रख दिया और आस ही पास कहीं उनकी उनका अपार्टमेंट था, उन्होंने गाड़ी पार्क की और जगह के ऊपर से झांक कर देखने लगे कि अब मेरे ब्रीफकेस के साथ क्या होता है। वही हुआ जो होना था। कोई दूसरे साहब गुजरे, उन्होंने देखा कि भाई ये तो बहुत गोल्डन चांस है, उन्होंने जल्दी से गाड़ी रोकी, वो उठाया और भागे लेकर। उसने गाड़ी का नंबर नोट कर लिया, पुलिस को इन्फॉर्म कर दिया, जल्दी वो अरेस्ट कर लिए गए, केस चला कोर्ट ऑफ लॉ में। तो अमेरिकन हाई कोर्ट टेक्सास स्टेट का केस था ये, तो वहां पर जो जजमेंट हुआ वो बहुत ही दिलचस्प था। जब उस लड़की ने पर्दे के बारे में मुझसे सवाल किया तो मैंने कहा कि थोड़ा पेशेंटली सुनिएगा मेरा जवाब, आखिर में आप समझ पाएंगी कि क्या रेलिवेंस है। आपके ही मुल्क में होने वाले केस की स्टोरी मैंने पढ़ी एडिटर्स डाइजेस्ट में और वो मैं आपको याद दिलाना चाह रहा हूँ। जजमेंट ये था कि असल मुजरिम वो नहीं है जिसने कि उस ब्रीफकेस को उठाया है, असल मुजरिम वो है जिसने ब्रीफकेस को चौराहे पर खुला हुआ रखा। इसलिए कि जो चीज़ सिक्योर अंदाज से रखी जानी चाहिए, जिस चीज को प्रोटेक्ट किया जाना चाहिए, जब आप उसको ओपनली रख दोगे तो यू आर द गिल्टी। चुनांचे उन्होंने जो कोर्ट ने फैसला किया वो ये कि जिन साहब ने उसको रखा था उनको 6 महीने की जेल विद मेंटल ट्रीटमेंट, इसलिए कि समथिंग इज रॉन्ग, वरना वो बाहर रखा ही ना होता। और जिन साहब ने उठाया था उनको जज ने कहा कि हम उनसे रिक्वेस्ट करते हैं, रिकमेंड करते हैं कि वो $80,000 तो वापस कर दें उसके साबित मालिक को, और बाकी जो 1,00,000 है उसमें से इतने परसेंट खुद रखे और इतने परसेंट किसी सोशल वेलफेयर ऑर्गेनाइजेशन को डोनेट कर दें। तो जब ये मैं बयान बता चुका, 1-1.5 मिनट लगा उसको समझने में कि क्या ताल्लुक है उसके सवाल का, और जब मैंने ये बात कही कि इस्लाम एक लड़की को, एक औरत को एक इंतहाई वैल्युएबल, बहुत कीमती, बहुत प्रेशियस, बहुत खूबसूरत, काबिल हिफाजत हीरे मोती की तरह समझता है, जिसकी हिफाजत, इसको प्रोटेक्ट किया जाना चाहिए। जाहिर है कि जब कोई औरत अपने आप को बाहर चौराहे पर रख देगी और फिर किसी की नीयत खराब होगी, तो अमेरिकन कोर्ट के अपने इस जजमेंट के मुताबिक मुजरिम वो नहीं होगा जो सीटी बजाएगा, मुजरिम वो होगा जो जो बाहर निकलकर इन्वाइट करेगा। तो आप, मैं सुनाना क्या चाह रहा हूं इस वक्त तहजीब नेमत के तौर पर, और एक रास्ता, एक सबक मिला किस तरह इस्लाम को पेश किया जाना चाहिए। कि वो इतने सीरियस हो गई वो लड़की, उसने कहा कि अब मेरे जहन में तो ऐसे कुछ और भी सवाल आते हैं, मैं कुछ पूछना चाहती हूँ, लेकिन अब वक्त नहीं है, अब आपको तो कराची उतरना है, अब कराची ट्रेन लेट करने लगा था, आपको उतरना है, तो आप मुझे अपना फ़ोन नंबर दीजिए, कॉन्टैक्ट नंबर दीजिए, मैं बात करती रहूँगी। मैं मदीने में उस वक्त पढ़ता था, तो मेरे एक पड़ोसी के पास फ़ोन था, उनका मैंने नंबर दे दिया। अगले 3-4 महीने तक उसके फ़ोन आते रहे, महीने में 1-2 मरतबा, और वो कुछ ना कुछ पूछती रही। आखिरी फ़ोन जो आया उसमें उसने कहा, मैं इस वक्त इस्लामिक सेंटर से बोल रही हूँ, शिकागो से, और मैंने अभी अभी शहादा कलमा पढ़ा है, इस्लाम कबूल किया है, मेरा नाम फातिमा रखा गया। इस्लाम बहुत खूबसूरत तरीके की ज़िंदगी है, इस्लाम बहुत बहुत ही मुहज़्ज़ब तरीके की ज़िंदगी है। कुछ हमसे समझने में कोताही हो रही है, कुछ लोगों तक पहुंचा नहीं पा रहे हम, कुछ प्रोपेगेंडा उसके खिलाफ हो रहा है, ये सब मिलकर इन लोगों के जहनों को ख़राब किया जा रहा है। अल्लाह करे कि हम पहले खुद भी समझें, खुद भी हमारा जो तसव्वुर है दीन का, वो हमारा जो दीन का जो तसव्वुर है, अल्लाह करे कि वो उस तरह, उस मिजाज में ढल जाए जिस मिजाज में सैयदना मुहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम लेकर आए, जिस मिजाज से आपने सहाबा किराम को लिया था। सहाबा के अलग अलग मिजाज थे, और हर एक के मिजाज की रियायत करते हुए आप उनकी सलाहियतों को इस्तेमाल करते थे। अलग अलग मिजाज थे, और कोई भी ये दावा नहीं कर सकता कि सारे सहाबा का एक मिजाज था, हर एक का अलग अलग मिजाज। क्या कोई बता सकता है कि सैयदना अबू ज़र गिफारी का मिजाज और सैयदना मुआविया और सैयदना उस्मान गनी का मिजाज एक था? हजरत अबू ज़र का मिजाज बिल्कुल दुर्वेशाना था, उनकी समझ में ही नहीं आता था कि लोग बिजनेस में क्यों लगे हुए हैं, उनकी समझ में ही नहीं आता था कि लोग पैसा क्यों कमा रहे हैं, उनकी समझ में ही नहीं आता था कि लोग मकान क्यों बनाने लगे। जहां किसी ने मकान बनाना शुरू किया, वो अपना लंबा सा डंडा लेके पहुंच जाते थे और तोड़ डालते थे मकान। ये उनका मिजाज था कि दुनिया में ये सब करने के लिए हम लोग नहीं आए, अगर ये सब अच्छा होता तो अल्लाह के रसूल ने किया होता, अबू बकर ने किया होता, वो ये कहा करते थे। और हजरत उस्मान इस परेशानी में थे कि ये लाखों नौ मुस्लिम नए आए हैं मदीने में, ये रोमन एम्पायर से आए हैं, ये पर्शियन एम्पायर से आए हैं, अगर इनसे हमने कहा कि अपनी लाइफ स्टाइल एकदम से बदल कर हम अरबों की जो सादा जिंदगी थी उसको कबूल कर लो ओवरनाइट, तो ये लोग तो इस्लाम से ही वापस चले जाएंगे, इसलिए थोड़ी इनकी रियायत करो, हदूद शरीयत के अंदर जहां तक गुंजाइश है उतनी इनको रियायत दो। हम खुद नहीं बदलेंगे, न मदीने का मुआशरा बदलेगा, न सहाबा और सहाबियात बदलेंगे, लेकिन इनको तो कम से कम इजाजत दो। लेकिन ये भी उम्मत के सरदार और वो भी उम्मत के इमाम, किसी की हिम्मत नहीं कि इनके बारे में कुछ जुमला कह दूं। हजरत खालिद बिन वलीद रज़ियल्लाहु तआला अन्हु मैदान जिहाद के आदमी थे, और हजरत हस्सान बिन साबित शायर थे। एक मरतबा जिम्मेदारी पड़ गई हजरत हस्सान पर एक किले की हिफाजत की, और जब एक औरत ने किले के अंदर से झांक कर देखा कि कोई यहूदी आ रहा है और बहुत खराब इरादों से आ रहा है, तो हजरत हस्सान ही मुहाफिज थे, हजरत हस्सान से उन्होंने कहा कि आगे बढ़कर इसको रोको, तो हजरत हस्सान ने वहां भी शायराना जवाब दिया, उन्होंने कहा कि अगर मैं इस काबिल होता, इस काम का आदमी होता, तो मैदान में ना होता, तुम औरतों के पास क्यों होता, मैं मुझसे नहीं होगा, मुझसे तलवार नहीं चलेगी, मैं नहीं इस काम का आदमी। लेकिन सलाम हो उस औरत पर कि उसने एक जुमला हजरत हस्सान पर तनकीद कर नहीं बोला, एक लफ्ज नहीं कहा, बल्कि फौरन समझ गई कि ये काम इस वक्त मुझे खुद करना पड़ेगा। चुनांचे वो किले की फसील पर चढ़ी, एक बड़ा सा पत्थर लिया, इंतजार किया, और वो आदमी खास अंदाज से जिस तरह चला जाता है ऐसे मौके पर छुप छुप के रेंग रेंग के वो चल रहा था। जब वो जद में आया तो उसने उन्होंने पत्थर मारा, और वो पत्थर सही निशाने पर लगा, उस आदमी का सर फट गया, वो वहीं मर गया। और उस वक्त हजरत सफिया ने कहा कि कम से कम एक काम तो करो कि इसका सर काट के और उस तरफ दूर डाकिट डालाओ, ताकि ये मैसेज तो जाए कि यहाँ कोई है हिफाजत करने वाला, इतना तो काम कर दो, अब तो मर गया ही है। अगर हम लोग होते तो क्या करते? ये जुमला मैं खुद पूरा न करूं तो अच्छा है, मुझे जरा हिफाजत से वापस जाना है। हम लोग अगर होते तो अल्लाह जाने कितनी सख्त तंकीद करते, मुश्किल है, बिल्कुल नामर्द है, और बिल्कुल डर गया, और बिल्कुल निकम्मा है, और काहिल है, और भागता है इससे उससे, ये कहते, और वो पता नहीं वो क्या कहते, और इसी तरह उम्मत टूट जाती। वहां मिजाज सहाबा का ये था कि फला काम फला आदमी नहीं कर सकता, कोई हरज नहीं, मैं करूंगा उस वैक्यूम को पूरा, मैं करूंगा उसको पूरा। सब लोग एक दूसरे को कॉम्प्लीमेंट करते थे, सब लोग एक दूसरे को परफेक्ट बनाते थे, इस तरह लोग एक दूसरे की मदद करके और एक उम्मत बनते थे। इलेक्ट पुलिंग नहीं थी वहां पर, काम घसीटने का रिवाज नहीं था, क्रिटिसाइज करने का रिवाज नहीं था, गीमत करने का रिवाज नहीं था, इल्जाम लगाने का रिवाज नहीं था, हिम्मत तोड़ने का रिवाज नहीं था, बल्कि एक दूसरे की कमी को दूर करने का मिजाज था, एक कमी दूसरी कमी को पूरा करने का मिजाज था। ये इससे उम्मत बनी थी और इससे खूबसूरत मुआशरा बना था, बहुत हसीन और जमील मुआशरा बना था। हर एक आदमी मुतमइन था कि मुझसे कोई गलती होगी मेरा साथी ठीक कर देगा। और मैंने जो शुरू में बात कही थी, ये सब उनको मिला था कहां से? नमाज से। नमाज से उन्होंने सीखा था कि गलती को ठीक कैसे किया जाता है, सिर्फ सुभान अल्लाह कहकर, बस शोर नहीं मचाया जाता। इमाम से गलती हो गई, मुक्तदी ने पीछे से सुभान अल्लाह कह दिया, यानी इतनी सी बात कह दी कि गलती से पाक सिर्फ अल्लाह है। इमाम को फौरन समझ में आ गया कि इस वक्त जो मुझसे कहा जा रहा है कि गलती से पाक सिर्फ अल्लाह है, इसका मतलब यह है कि मुझसे कोई गलती हो गई। इमाम ने फौरन गलती मान ली, दो रकअत दो सज्दे कर लिए और तौबा कर ली, सब शरीक हो गए, उम्मत में कोई इख्तलाफ नहीं बना। आज ज़ौक अलग अलग हैं, मिजाज अलग अलग हैं, सलाहियतें अलग अलग हैं, तो ये तो हमेशा से था और हमेशा रहेगा, और ये कोई एक प्रॉब्लम नहीं है, बल्कि ये तो सिर्फ दिक्कत ये है कि इन अलग अलग सलाहियतों को यज्जा करने वाले कम हो गए, इनको इन मुख्तलिफ मोतियों को एक एक नली में पिरो कर एक हसीन हार में तब्दील करने वाले वो उम्मत को मिल जाए फिर से, तो फिर इंशाअल्लाह ये उम्मत फिर से बागो बहार बनेगी। ये मिल जाए, ये आसमान से नहीं गिरेंगे। ये मैं जो दुआ कर रहा हूँ, हम में से हर एक को अपने अखलाक को बेहतर बनाना होगा, हम में से हर एक को दिल में गुंजाइश बढ़ानी होगी, हम में से हर एक को दूसरों के लिए एक्सक्यूज ढूंढना पड़ेगा, दूसरों के लिए उज्र तलाश करना पड़ेगा। आखिरी जुमला, अपने लिए तो इंसान को उज्र नहीं तलाश करने चाहिए, लेकिन दूसरों के लिए उज्र तलाश करने चाहिए। लेकिन हम लोग बिल्कुल उल्टा काम कर रहे हैं, हम दूसरों के लिए कोई उज्र तलाश करना तो दूर की बात है, वो बेचारा अगर उज्र पेश भी करे तो हम कबूल करने को तैयार नहीं हैं, और हम सब अपने अयूब के लिए हजारों उज्र हर वक्त रेडीमेड जेब में रखे रहते हैं। ये हमारी कमजोरियां हैं, अल्लाह ताला इनको दूर करने का हमको सलीका अता फरमाए। फिर देखिएगा इंशाअल्लाह ये अलग अलग अफराद, अलग अलग जमातें, अलग अलग तहरीकें, अलग अलग मसलक, अलग अलग मकतब फिक्र, ये सब एक उम्मत बन जाएंगे। अब वक्त आ गया है कि एक उम्मत बनाई जाए, ये खास वक्त है उम्मत बनाने का। इसमें हर मुंह से बोल सोच समझ कर निकलना चाहिए कि मेरा बोल ये उम्मत को जोड़ेगा या तोड़ेगा, हर लफ्ज़ जो कलम से लिखा जाए सोच समझ के लिखा जाना चाहिए कि ये मेरा लफ्ज़ उम्मत को जोड़ेगा या तोड़ेगा। उम्मत को बड़ी मुश्किल से बनाया था मोहम्मद रसूलुल्लाह ने, उम्मत को तोड़ने वाला कोई भी अमल सबसे ज़्यादा दुख पहुँचाता होगा। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला हमें पूरी उम्मत को जोड़ने वाले अखलाक और वो विजन नसीब फरमा दे। वाखिरु दावाना अनिल हम्दुलिल्लाहि रब्बिल आलमीन।